यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। रसुवागढ़ी क्षेत्रमा गैराती आएको बाढ़ीमा परि हराइरहेका मध्ये 7 जनाको शव फेला, 55 जनाको उद्धार। बाढ़ीले मितेरी पुल बगाउँदा रसुवा नाकाबाट नेपाल चीन सड़क सम्पर्क विच्छेद। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकन। बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 जनाको मृत्यु।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाल चीन सिमानाको लेन्दे खोलामा सोमबार राति आएको बाढ़ी पहिरोमा परि बेपत्ता भएका 25 जना मध्ये 7 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार 18 जना अझै हराइरहेका छन्। बाढ़ीमा फँसेका 55 जनाको उद्धार गरिएको छ। सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङ स्थित 6 नम्बर वाहिनीबाट गल्छी हुँदै विभिन्न 17 स्थानमा 294 जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढ़ीका कारण 23 मालवाहक कन्टेनर, 6 मालवाहक ट्रक र 35 नयाँ विद्युतीय सवारी साधन गरी 64 बगेका छन्। बाढ़ीका कारण ड्याम साइट बगाउँदा 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेपाल चीन सिमानाको लेहेन्दे खोला र भोटे कोशी नदीमा आएको बाढ़ीका कारण भएको जनधनको क्षतिको स्थलगत अवलोकन गर्नु भएको छ। प्रधानमन्त्री ओलीका साथमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल हुनुहुन्छ। यसै गरी नेपाल सरकारका मुख्य सचिव एक नारायण हरियाल, नेपालका लागि चिनिया राजदूत चेन सोङ, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि बाढ़ी प्रभावित क्षेत्रमा जानु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको लेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले बाढ़ीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। सभापति देउवाले आज सामाजिक सञ्जाल मार्फत रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढ़ीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गर्नु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले नेपाल चीन जोड्ने मितेरी पुल लगायत धेरै महत्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढ़ीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ। अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता कार्यकर्तालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिनुभएको छ। उपसभामुख इन्दिरा राणा मगरले बाढ़ी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नु भएको छ। नेपाल र चीनको सीमानामा पर्ने रसुवाको टिमुरे लगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएकोमा आज सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै उहाँले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गर्नु भएको हो। मंगलबार बिहान तिब्बत क्षेत्र मुहान भई रसुवागढ़ी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटी कोशी नदीको बहाव बढ्दा केही व्यक्ति बेपत्ता हुनुका साथै त्यस क्षेत्रमा पर्ने महत्वपूर्ण भौतिक संरचनामा समेत क्षति पुगेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा वर्षा र चट्याङ पर्ने सम्भावना कायम रहेकाले बाढ़ी पहिरोको जोखिमबाट बस्न थप सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
आगामी तीन दिनको मौसम पूर्वानुमान सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको प्रारम्भिक अनुसन्धान अनुसार हाल रसुवा, नुवाकोट र धादिङ जिल्लाका केही क्षेत्रहरूमा बाढ़ी पहिरोको अलर्ट जारी गरिएको र हालको बाढ़ी बारे थप अनुसन्धान हुन बाँकी रहेको बताउनुहुन्छ मौसमविद डेभिड ढकाल।
येलो अलर्ट जारी गरेको छ यो क्षेत्रहरूमा, विशेष गरी रसुवा, नुवाकोट र धादिङ क्षेत्रहरूमा आजको बाढ़ी छ, जुन चाहिँ मौसम विभागको प्रारम्भिक अध्ययन अनुसार चाहिँ यो चाहिँ वर्षा कारण नभइकन चाहिँ हिमताल फुटेको वा अरू कुनै कारणले चाहिँ भएको भनेर यो एउटा किसिमको प्रारम्भिक रिपोर्ट पनि आएको छ।
मंगलबार बिहान 3 बजेतिर रसुवागढ़ी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीको बहाव बढ्दा भोटेकोशी स्थित मितेरी पुल पूर्ण रूपमा क्षति हुँदा नेपाल चीन सड़क सम्पर्क टुटेको छ। यस्तै स्याप्रुवेशी रसुवागढ़ी सड़क खण्ड अवरोध हुनुका साथै नदी आसपास क्षेत्रका संरचनाहरूमा क्षति पुगेको, रसुवागढ़ी जलविद्युत आयोजनाको ड्याम र त्यस क्षेत्रमा रहेका अन्य आयोजनामा समेत क्षति पुगी विद्युत उत्पादन बन्द भएको छ। बाढ़ीमा परि बेपत्ता भएका नेपाल प्रहरीका 3, रसुवागढ़ी भन्सारका 9 जना कामदार र 6 जना चिनिया नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो।
सेतुदेखि रसुवागढ़ी जुन सड़क मार्ग छ, यसमा चाहिँ सड़क अवरुद्ध भएको छ बाढ़ीले गर्दा। रसुवागढ़ी जलविद्युत आयोजनाको ड्याममा क्षति भएको छ भने अन्य जलविद्युत आयोजनामा पनि अलिकति पानी पस्ने, त्यस्तो उत्पादनमा समस्या भयो, बन्द भएको अवस्था छ अहिले। अनि रसुवा भन्सारकालीको यार्डमा रहेका केही गाडीहरू बगाएको अवस्था छ भने मानवीय क्षतिमा अब अहिलेसम्म 18 जना व्यक्ति चाहिँ सम्पर्क विहीन भएको अवस्था छ। जुन भोटेकोशी बक्स तल आएर त्रिशुली हुन्छ, त्रिशुलीको उत्तरगया गाउँपालिकाको नदी किनारमा एउटा चाहिँ पुरुषको खुट्टा चाहिँ भेटेला परेको अवस्था छ भने अझै थप विवरण आउन पाइन्छ।
हाल बाढ़ी प्रभावित क्षेत्रमा जिल्लाका सबै संयन्त्र, सुरक्षा निकाय र अन्य सरकारवालाहरू राहत उद्धार कार्यमा केन्द्रित भएको, नदी किनार क्षेत्रका स्थानीयहरू सुरक्षित स्थानान्तरणको व्यवस्थापन र थप हुन सक्ने विपद तथा जोखिममा पूर्व तयारी तथा पूर्व सूचना प्रवाहको कार्य भइरहेको पनि सहायक प्रमुख जिल्लाधिकारी अधिकारीले बताउनुभयो। यस्तै बाढ़ीको उच्च जोखिम रहेको सिन्धुपाल्चोकमा पनि नदी तथा किनार क्षेत्रका बासिन्दाहरूको लागि सावधानी अपनाउन पूर्व सूचना जारी गरिरहनुका साथै विपद पूर्व तयारी, प्रभावित व्यक्तिहरूको राहतका कार्यहरूका लागि जिल्ला स्थित सबै सरकारवालालाई अलर्ट गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो।
नेलाममा भएको फरेन अफिसरको यहाँ एकजना कर्मचारीसँग पनि भयो कुरा, त्यस्तो छैन, पानी परे त छ तर त्यस्तो राति यस्तो छैन भन्ने कुरा आएको छ। पूर्व तयारी त अलरेडी छ, हामी सूचना जारी गर्ने अलर्ट गराउने नै हो, अहिले त पालिकाहरू नै भेला हामीसँग पनि अब सुरक्षा निकायहरू समेत तयारी अवस्थामै राखेको छ।
जल तथा मौसम विज्ञान विभागले सम्भावित वर्षाको कारण भूक्षय, बाढ़ी पहिरो, ग्रेगान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। बालिका मादेन, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सरकारले सञ्चालन गरेको श्रम संसार पोर्टलले रोजगारदाता र रोजगार लिनेहरू बीचमा मध्यस्थताको काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राख्नु भएको मौखिक प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले मुलुकमा उपलब्ध भएका रोजगारीका अवसरहरू पहिचान गरी बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्न यो पोर्टलले ऐतिहासिक काम गरेको बताउनुभयो। सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूले विभिन्न संस्थाका माध्यमबाट गरेका कामको सम्मान गरेको मन्त्री भण्डारीले बैठकलाई जानकारी गराउनुभयो। त्यस्तै बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चीन सरकारको सहयोगमा रसुवागढ़ीमा निर्माणाधीन सुक्खा बन्दरगाह आज राति आएको बाढ़ीले बनाएको क्षतिको मूल्यांकन गरी सरकारले पुनर्निर्माण कार्य अघि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगंजको महिला क्रिकेट रंगशाला निर्माणका लागि सरकारले 3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिँदै 1 वर्षभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षा मन्त्री मनवीर राईले संवैधानिक परिषद सम्बन्धी विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सामान्य छलफल भएको छ। यसअघि बैठकमा सांसदहरूले आज राति रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढ़ीमा फँसेकाहरूको उद्धार र बेपत्ताको खोजी कार्य तीव्र रूपमा अघि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकको आकस्मिक समयमा नेपाली कंग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवा जिल्लामा आएको बाढ़ीले मितेरी पुल बगाएको, 18 जना बेपत्ता भएको र 100 कन्टेनरहरू बगाएको भन्दै खोज उद्धार र राहतका काम तीव्र रूपमा अघि बढ़ाउन सरकारलाई अनुरोध गर्नुभयो। नेकपा एमालेका सांसद हरिप्रसाद उप्रेतीले नेपालमा माग भए अनुसार 3 लाख मेट्रिक टन चिनी उत्पादनका लागि उखु किसानले अनुदान नपाउँदा उद्योगहरू बन्द भएको भन्दै चिनी आयातलाई प्रतिस्थापन गर्ने गरी किसानलाई सरकारले अनुदान दिनुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालहरू बन्द भएको र हजारौं नागरिकले उपचार नपाएको भन्दै उपभोक्ता अदालतसँग सम्बन्धित कानूनी कुरा सच्याउन सरकारलाई आग्रह गर्नुभयो। त्यसै गरी बैठकमा सांसदहरूले पर्सा, बारा, रौतहट जिल्लामा खानेपानी अभाव भएको भन्दै सर्वसाधारणलाई सहज रूपमा खानेपानीको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै शिक्षा मन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजी सरह र अझ त्योभन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। शिक्षा मन्त्री पन्तले बोर्डिङमा उपलब्ध हुने जत्तिकै वा अझ त्योभन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमा उपलब्ध गराउनका लागि सरकारले आवश्यक सबै साधन स्रोत प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारले 3 खम्बे अर्थनीति बनाएको र शिक्षा क्षेत्रमा पनि निजी क्षेत्रले लगानी गरेको उल्लेख गर्दै मन्त्री पन्तले नयाँ विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रका शिक्षालयलाई फरक तरिकाले व्यवस्थापन गर्न खोजेको बताउनुभयो। मदरसा जस्ता परम्परागत शिक्षालयमा दिवा खाजा निशुल्क पाठ्य पुस्तक लगायत सुविधा एकमुष्ट रूपमा उपलब्ध गराइएको उहाँले उल्लेख गर्नुभयो। संसदको यसै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गरेर कार्यान्वयनमा ल्याउने गरी प्रयास भइरहेको उल्लेख गर्नुहुँदै उहाँले उच्च शिक्षालाई पनि समयानुकूल बनाउने र युवा विदेशीबाट रोक्नका लागि प्रयास थालिने बताउनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधानको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन 2081 समेत छलफल भएको छ। बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आजको बैठक मार्फत त्रिभुवन विश्वविद्यालय 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधानको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनले दिएका सुझाव तत्काल प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। यस्तै मनसूनजन्य विपद जोखिम न्यूनीकरणको पूर्व तयारी, राहत तथा उद्धारका काममा जिम्मेवार भएर लाग्न सरकारलाई राष्ट्रिय सभाले निर्देशन दिएको छ। यसअघि बैठकमा सांसदहरूले रसुवामा बाढ़ी पहिरोमा परिहराइरहेका व्यक्तिको खोज कार्यलाई तीव्रता दिन तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 27 गते शुक्रबार अपरान्ह सभा 12 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु प्रसाद रिमाल सहभागी हुनुहुन्थ्यो। नेपाली कंग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने भएको छ। कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ विशेषज्ञ एवं सरोकार भएका नागरिक समाजसँग संवाद गर्ने नेपाली कंग्रेसले निर्णय गरेको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधान न्यायाधीश राउतले नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई शपथ ग्रहण गराउनु भएको हो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र जर्मनीका विदेश मन्त्री डाक्टर जोहान डेभिड वेडफुल बीच आज द्विपक्षीय भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। पछिल्लो तीन महिनादेखि आइरन र फोलिक एसिड चक्कीको अभाव झेलिरहेका बर्दिया जिल्लाका प्रजनन उमेरका महिला र किशोरीहरूमा समस्या देखिएकाले जापान सरकार मार्फत बाँकेको एक गैर सरकारी संस्थाले 10,00,000 चक्की उपलब्ध गराएपछि हाललाई देखिएको संकट समाधान भएको छ। आइरन र फोलिक एसिड चक्कीको अभावमा बर्दियाका करिब 18,000 भन्दा बढ़ी गर्भवती र 12,000 भन्दा बढ़ी किशोरी प्रभावित हुँदै आएका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
आइरन चक्की अभाव हुँदा बर्दिया जिल्लामा 18,000 भन्दा बढ़ी गर्भवती र 12,000 भन्दा बढ़ी किशोरीहरू आइरन चक्कीको प्रयोगबाट वञ्चित भएका छन्। महिला र किशोरीहरूको सुरक्षालाई ध्यान दिँदै इन्डुडेक बाँकेले 10,00,000 आइरन चक्की स्वास्थ्य कार्यले बर्दियालाई हस्तान्तरण गरेपछि भने सहजता भएको इन्डुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाईले बताउनुभयो।
जनस्वास्थ्य कार्यले बर्दियाले आइरन चक्की नभएको विवरण हामीलाई उपलब्ध गराएको कारण हामीले खास गरेर स्वास्थ्य सबलीकरण परियोजना अन्तर्गत परराष्ट्र मन्त्रालय जापानसँग हामीले अनुरोध गर्यौं र जापान सरकारले अनुदान स्वरूप 10,00,000 महिला र किशोरीलाई पर्याप्त हुने गरी अनुदान प्राप्त भए अनुसार हामीले जनस्वास्थ्य कार्यालय बर्दियालाई 10,00,000 चक्की आइरन चक्की हामीले हस्तान्तरण गरेका छौं।
स्वास्थ्य कार्यालय बर्दियाले गरेको सर्वेक्षण अनुसार 70% भन्दा बढी किशोरीहरूमा रक्त अल्पता अर्थात एनिमियाको समस्या देखिएको छ। बर्दियाको 8 स्थानीय तहमा आइरन चक्कीको अभाव नहुने गरी काम शुरू गरिएको आड्रा नेपालकी शिवानी भट्टराई बताउनुहुन्छ।
हामीले खबर पायौं वैशाखमा बाँकेर बर्दियामा आइरन फोलिक एसिड ट्याब्लेटको एकदमै कमी छ। त्यसलाई एड्रेस गर्नको लागि चाहिँ जब 8 पालिकाले र चाहिँ स्वास्थ्य कार्यालय बर्दियाले चाहिँ हामीसित केही हुन्छ कि भनेर हेल्प माग्नुभयो। त्यसलाई एड्रेस गर्नको लागि चाहिँ हामीले आड्रा नेपाल, आड्रा जापान र परराष्ट्र मन्त्रालय जापान सरकारसित चाहिँ सहयोग माग्दाखेरि उहाँले एकदमै पोजिटिभली यो कुरालाई लिएर अलिकति रकम चाहिँ हामीलाई एकदमै तुरन्तै 5 अन्तरालमै अप्रुभ गरिदिएर चाहिँ हामीले अहिले 10,00,000 आइरन फोलिक एसिड ट्याब्लेट चाहिँ किन्न सक्षम भयो र जुन चाहिँ अबको एक हप्ताभित्र सबै 8 पालिकामा जान्छ।
सरकारी तहबाट औषधि खरिद प्रक्रिया ढिलो र झन्झटिलो हुँदा नियमित आपूर्ति प्रभावकारी बन्न सकेको छैन। यसले सेवाग्राहीहरूमा निराशा थपिएको छ। स्थानीय सरकारहरूले समयमै ध्यान नदिए यस्ता अभाव फेरि दोहोरिन सक्ने विज्ञहरूको चेतावनी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल जनप्रशासन संघले यस वर्षको हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याउनु भएको योगदान स्वरूप श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागि आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 16 कपिलेश्वर बजार टोल स्थित भैया पोखरीमा डुबेर दिदी बहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 4 आरोही कुमारी राउत र 3 मैथिली कुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सल्यानको सिमाना सल्यान कपुरकोट गाउँपालिका 3 चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। आज बिहान सड़कमाथिबाट ठूलो पहिरो खसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिका छ बौद्धबाट स्रोत नखुलेको करिब 1.5 करोड़ सहित चिनिया नागरिक पक्राउ परेका छन्। बौद्ध नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिई बस्ने 40 वर्षीय चिनिया नागरिक वाङ जियानलाई 1.44 करोड़ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गएको इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राहत कुरिरहेका 8 सर्वसाधारण पनि रहेका छन्। घटनामा 262 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल गाजा युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच व्हाइट हाउसमा वार्ता भए पनि इजरायलले गाजा क्षेत्रमा बमबारी जारी नै राखेको छ। इजरायल गाजा द्वन्दका क्रममा हालसम्म करिब 60,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। यसैबीच संयुक्त राष्ट्र संघले इन्धन अभावका कारण गाजामा मानवीय स्थिति भयावह रहेको जनाएको छ। राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय ओसीएचएका अनुसार इन्धन अभावले अस्पताल एम्बुलेन्स र पिउने पानीको व्यवस्थापनमा गम्भीर प्रभाव परेको छ। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीको सर्वेक्षण अनुसार गाजाका प्रत्येक 3 जना मध्ये 1 जनाले धेरै दिनसम्म खान नपाउने अवस्था रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 11 महिनामा विप्रेषण अप्रवाह रेमिट्यान्स मार्फत करिब 15 खर्ब 33 अर्ब रूपियाँ नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भन्दा विप्रेषण अप्रवाह 17.2% बढ़ेको हो। यससँगै ज्येष्ठ मसान्तसम्म नेपालमा विदेशी विनिमय सञ्चिति 25 खर्ब 69 अर्ब रूपियाँ नागेको छ। 2081 असार मसान्तसम्म 20 खर्ब 41 अर्ब बराबर कुल विदेशी मुद्रा सञ्चिति रहेको थियो। गएको 11 महिनामा यो सञ्चिति करिब 26% बढ़ेर 25 खर्ब 69 अर्ब पुगेको हो। यो सञ्चिति करिब 15 महिनाको वस्तु तथा सेवा आयात धन्न पर्याप्त हुन्छ। चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेष गरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुन सक्नुपर्नेमा मंगलबार चीनमा सम्पन्न सम्मेलनमा जोड़ दिइएको छ। चीनको तियानजिनमा सम्पन्न विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापन सम्बन्धी 3 सातासम्म सञ्चालन भएको सम्मेलनमा नेपाल सहित इण्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाबाट सहभागिता रहेको थियो। सम्मेलनको समापनका अवसरमा तियानजिन कमर्स कमिशनका निर्देशक ली लिपङले चीन विकासोन्मुख राष्ट्रहरूलाई लाभ पुर्याउन सहयोगीका रूपमा काम गर्ने बताउनुभयो। सहभागीहरूलाई तियानजिन, बेजिङ र सियानजिन शहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीहरूका बारेमा जानकारी गराइएको थियो। वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई इलामको सूर्योदय नगरपालिकाले सम्मान गरेको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गरी उत्पादन र व्यवसाय मार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न 10 जना सफल उद्यमीलाई 10,000 नगद सहित सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्धन शाखाका प्रमुख विष्णु रिजालले बताउनुभयो। साउदी अरबमा काम गरी फर्किनुभएकी सपना सुवेदीले आफूले बाख्रा, कुखुरा पालन र चिया खेती गर्दै आएको र सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा खुशी लागेको बताउनुभयो। यस्तै सूर्योदय 8 का राजेन्द्र तुमलिङले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आमदनी गरिरहेको सुनाउँदै नेपालमा केही छैन, केही हुँदैन भन्नु गलत भाष्य भएको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपालले आगामी महिना अस्ट्रेलियामा आयोजना हुने टप एन टी20 सिरिज आयोजक टोलीसँग खेल्दै शुरू गर्ने भएको छ। अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ एनटीले मंगलबार सिरिजको खेल तालिका जारी गरेको हो। खेल तालिका अनुसार नेपालको पहिलो खेल साउन 30 मा नर्दर्न टेरिटोरी स्ट्राइकसँग रहेको छ। दोस्रो खेलमा नेपालले साउन 31 मा बंगलादेश ए टीमसँग खेल्नेछ। तेस्रो खेलमा मेलबर्न स्टारको एकाडेमी टीमसँग 2 भदौमा खेल्नेछ। चौथो खेलमा होबर्ट हेरिकिन्सको एकाडेमी टोलीसँग भदौ 3 मा खेल्नेछ। पाँचौं खेल भदौ 4 मा मेलबर्न रेनेगेड्सको एकाडेमी टोलीसँग खेल्नेछ। छैठौं खेलमा भदौ 6 मा पाकिस्तान ए टोलीसँग खेल्नेछ। नेपालले समूह चरणमा 6 खेल खेल्नेछ। लीग चरणको शीर्ष 4 मा रहने टोलीका बीचमा सेमी फाइनल खेल हुनेछ। 2 सेमी फाइनलको विजेता टोलीका बीचमा फाइनल भिडन्त हुनेछ। सेमी फाइनल र फाइनलका खेल भदौ 8 मा हुनेछ। एनटीको आयोजनामा हुने सिरिजमा 11 टोलीको सहभागिता रहनेछ। मछिन्द्र फुटबल क्लबले एन्फा यु 16 लीगमा लगातार 2 जित हात पारेको छ। सातो बाटो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा मसिन्द्रले प्लानिङ बोइज युनाइटेडलाई 7-0 गोलले पराजित गरेको हो। जितसँगै मसिन्द्रले दुई खेलमा 6 अङ्क जोडेको छ। प्लानिङको भने यो पहिलो हार हो। मसिन्द्रलाई जित दिलाउन करण धामी र सुमन बम ठकुरले समान 2 गोल गरे। विकास थापा, राहुल कुमार इन्जन र आरभीम सिंहको नाममा 1 गोल रह्यो। अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 3-2 गोलको रोमाञ्चक जित निकालेको छ। पहिलो जितसँगै जावलाखेलले 2 खेलमा 3 अङ्क जोडेको छ। पराजय बिहोरीको आर्मीको पनि समान खेलबाट 3 अङ्क नै छ। पहिलो खेलमा आर्मीले हिमालयन शेर्पालाई पराजित गर्दै जावलाखेलले संकटासँग हार बिहोरेको थियो। सातोपाटो स्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन विशाल साईले 2 तथा प्रिन्स भुजेलले गोल गरे। आर्मीका लागि नीरज अधिकारी र रोहित वाइवाले गोल फर्काए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम आगामी 24 घण्टामा बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भागका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 8.2 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। दिपालको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 8.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवागढ़ी क्षेत्रमा गैराती आएको बाढ़ीमा परिहराइरहेका मध्ये 7 जनाको शव फेला, 55 जनाको उद्धार। बाढ़ीले मितेरी पुल बगाउँदा रसुवा नाकाबाट नेपाल चीन सड़क सम्पर्क विच्छेद। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकन। बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा पनि कम्तीमा 49 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।